الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین پرام سبق آموز خبریں لیے حاضر ہوں۔ اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ آئیے پہلے جھلکیاں دیکھتے ہیں کہ آج کے اس سبق آموز خبریں پروگرام میں کیا کیا ہم دیکھ سکتے ہیں۔
ماہرین کو بھوک اور غصے کے درمیان پائے جانے والے ایک تعلق یا ربط کے بارے میں پتا چلا ہے۔ مدافعتی نظام جسمانی صحت کو برقرار رکھنے کے لیے 24 گھنٹے کام کرتا ہے۔ مہنگائی کے باعث ملک بھر میں گزشتہ سال کی نسبت 30% قربانی کم ہوئی۔ بہت سے ایسے افراد جو قانونی طور پر ترقی یافتہ ممالک کا سفر نہیں کر سکتے، وہ غیر قانونی راستوں کے ذریعے ترقی یافتہ ممالک میں جانے کی کوشش کرتے ہیں۔ حالیہ ایک ریسرچ میں یہ بات ثابت ہوئی ہے کہ جہاں ورزش انسان کے لیے ضروری ہے، وہیں غذائی اعداد میں اعتدال بھی بہت ضروری ہے۔
آپ کو اس وقت تک آپ کے ڈیزائر ریزلٹس نہیں ملیں گے ایکسرسائز کے جب تک آپ کی ڈائٹ پروپر نہ ہو۔
انکشاف ہوا کہ لوگ غیر ضروری طور پر ایمرجنسی نمبروں پر کال کرتے ہیں جس میں انہیں کسی قسم کی مدد کی ضرورت نہیں ہوتی۔
جغرافیائی تبدیلیاں رونما ہوئی جن کی وجہ سے بائے کی زمین بتدریج 4 سے 6 میٹر نیچے دھنس گئی اور شہر کا بیشتر حصہ پانی میں ڈوب گیا۔
طویل سفر کے دوران تھکن کے ساتھ ساتھ سر چکرانے اور جی متلانے جیسی شکایت کا بھی سامنا کرنا پڑتا ہے۔ دنیا میں ہر سال سیلاب 100 ارب ڈالر کا نقصان کرتا ہے۔
جہاں میں ہے عبرت کے ہر سو نمونے، مگر تجھ کو اندھا کیا رنگ و بو نے، کبھی غور سے بھی یہ دیکھا ہے تو نے، جو آباد تھے وہ مکہ اب ہیں سونے۔ جگہ جی لگانے کی دنیا نہیں ہے، یہ عبرت کی جا ہے تماشا نہیں ہے۔ بہت سارے مقامات پائے جاتے ہیں جہاں پر جب بندہ پہنچے تو اس کو سمجھ آتی ہے کہ یہ جگہ عبرت عبرت اور عبرت کا پیغام دے رہی ہے۔ لیکن ظاہر ہے کہ ہم عبرت کے بجائے بعض اوقات اس چیز کو کسی اور ہی نظر سے دیکھ رہے ہوتے ہیں۔ اٹلی یورپ کا ایک ملک ہے، اس کا ایک شہر ہے روم، اور وہاں کے تعلق سے جو ایک رپورٹ ابھی ہمیں پتہ چلی ہے کہ وہاں پر ایک شہر تھا اب نہیں ہے، مٹ گئے، مٹتے ہیں، مٹ جائیں گے، تو مٹتے ہیں، مٹتے چلے جاتے ہیں۔ کئی کئی ملک، کئی کئی شہر، کئی کئی آبادیاں ختم ہو گئیں، اور اب لوگ پھر وہاں جاتے ہیں۔ اور ہیریٹیج ایک بڑا کامن سا ورڈ ہے آثار قدیمہ کے طور پر دیکھنے کے لیے، لیکن یہ نہیں دیکھا جاتا کہ وہاں کیسی زندگی تھی اور اب وہاں پر زندگی کا نام و نشان نہیں ہے۔ مٹا دیے جاتے ہیں، ختم کر دیے جاتے ہیں، فنا ہو جاتے ہیں۔ کوئی مطلب کہ کسی اور انداز سے مٹتا ہے، کوئی کسی اور انداز سے مٹتا ہے، مگر یہ شہر کس طرح پانی کی نظر ہوا، آئیے اس کی رپورٹ دیکھتے ہیں۔
روم کے لوگوں کے لیے پارٹی کا مرکز رہنے والا شہر بائیے، جو اب زیر آب ہے۔ اٹلی کا قدیم شہر بائیے اپنے خوشگوار موسم، گرم چشموں، تالابوں اور غیر معمولی نظر آنے والی عمارتوں کے لیے مشہور تھا۔ کسی زمانے میں یہ شہر روم کے لوگوں کے لیے پارٹی کا مرکز ہوا کرتا تھا۔ رومی شہنشاہ کے یہاں محلات ہوا کرتے تھے۔ یہ شہر سمندر کے کنارے نیپلز کے نزدیک ایک سپر آتش فشاں کیمپی کے اوپر بسایا گیا تھا۔ اٹلی کا قدیم شہر بائیے نیپلز کے مغرب میں 16 کلومیٹر پر واقع ہے۔ 178 قبل مسیح میں اس شہر کا تذکرہ ملتا ہے۔ اس شہر میں سلفر کے چشمے ہیں۔ بائے کے معتدل آب و ہوا، گرم چشموں اور ہریالی کے باعث یہ شہر رومن ریپبلک کے بعد کے سالوں میں ایک مقبول سیرگاہ بن چکا تھا۔ یہ شہر ایک اہم تجارتی مرکز تھا۔ بائیے میں بہت شاندار ویلاس تعمیر کیے گئے تھے، یہاں کسینو بنائے گئے تھے، لیکن وقت گزرنے کے ساتھ ساتھ جغرافیائی تبدیلیاں رونما ہوئی جن کی وجہ سے بائیے کی زمین بتدریج 4 سے 6 میٹر نیچے دھنس گئی اور شہر کا بیشتر حصہ پانی میں ڈوب گیا۔ بدقسمتی سے جس آتش فشاں کے باعث یہاں گرم پانی کے چشمے بنے تھے، اسی آتش فشاں کی سرگرمی کی وجہ سے شہر کے قدیم مقام کا 328 فٹ سے زیادہ حصہ پانی میں ڈوب گیا۔ باقی شہر مچھروں کی وبا کے باعث مکمل طور پر ویران ہو گیا تھا۔ سن 2022 میں مقامی انتظامیہ نے بائیے کے زیر آب علاقوں کو محفوظ علاقے قرار دے دیا تھا۔ اب صرف لائسنس یافتہ غوطہ خور مقامی گائیڈز کے ساتھ زیر آب کھنڈرات کو تلاش کر سکتے ہیں۔
کھنڈرات تلاش کیے جاتے ہیں، آثار تلاش کیے جاتے ہیں، بہت کچھ تلاش کیا جاتا ہے، لیکن مسلمان عبرت تلاش کرتا ہے۔ عبرت 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 عبرت۔ سیر و تفریح والے شہر، خوش نما شہر، پھلوں اور باغات سے بھرپور شہر کس طرح کھنڈر بن جاتے ہیں، ویران ہو جاتے ہیں، اجڑ جاتے ہیں۔ بندہ اس کے اسباب پر غور کرنے کے بجائے کسی اور ہی چیزوں پر غور کر رہا ہوتا۔ سب ہمارے یہاں یہ ایک مائنڈ سیٹ بن چکا ہے۔ جب میں نے یہ رپورٹ دیکھی جو مجھے ویڈیو پر دکھائی گئی اور مجھے بھیجی گئی، ایک رپورٹ ہے، خبر کے ساتھ پتہ چلا، تو بہت ماضی میں ایسے ایسے واقعات تصور میں آ جاتے ہیں جس کا کئی جگہوں پر قرآن میں بھی ذکر ہے، روایتوں میں ذکر ہے، اور تاریخ کی کتابوں میں ان کا ذکر ملتا ہے کہ کس طرح شہر آباد ہو جاتے ہیں۔ یہ شہر آتش فشاں پہاڑ پر بنا ہوا، ہر طرف پانی پانی، لیکن ختم ہو جاتا ہے۔ زندگی کے اس پیغام کو یا دنیا کے اس پیغام کو پیارے اسلام کو سمجھنے کی ضرورت۔ ایک سمجھانے کے لیے واقعہ بیان کیا گیا ہے کہ ایک شخص نے ایک ایسے مقام پر اپنا گھر بنایا جہاں اس پر بڑی خوبصورت نہر تھی، باغات تھے، پہاڑوں کے مناظر تھے، بڑی خوبصورت سینری تھی، یعنی زندگی کا ایک لطف بھرا انداز وہاں پر اٹھایا جا سکتا تھا۔ اس کو کسی نے کہا کہ بھائی تم نے یہاں پر یہ بنا تو لیا ہے، لیکن آئے دن اس یہاں پر سیلاب گزرتا ہے، جب سیلاب آتا ہے تو سارا بہا کر لے جاتا ہے۔ مگر اس کے سمجھ میں نہیں آیا، یار منظر تو دیکھو، یار خوبصورتی تو دیکھو، زندگی کا لطف دوبالا ہو جاتا ہے۔ اس کو سمجھایا گیا مگر وہ نہ مانا۔ آخر کار سیلاب آیا، بہا کر لے گیا، خود ہی نہ رہا تو منظر کہاں سے رہے گا۔ تو ایسی مثالیں بیان کی گئی ہیں کہ ہم یہ دیکھنے والی چیزیں جس میں عبرت ہو، سبق ہو، آگے کے لیے کچھ ہو، اس کے بجائے ہم کچھ اور دیکھتے ہیں۔ مدنی چینل پر ظاہر ہے کہ ہمیں یہ چیزیں جو دکھائی جاتی ہیں اس کے پیچھے سبق دکھایا جاتا ہے، دنیا کی جو بے وفائیاں وہ دکھائی جاتی ہیں۔ ہم دیکھتے ہیں ہماری جوانیاں کس طرح ڈھل کر بڑھاپے کی طرف چلی جاتی ہیں، کچھ نہیں ہوتا۔ صحت کب بیماری میں بدل جاتی ہے، امیری کب غربت میں بدل جاتی ہے، کب کون سی پریشانی آ جاتی ہے، کچھ بھی نہیں پتا ہوتا۔ بیٹھے بیٹھے عزیز انتقال کر جاتے ہیں، گھر اجڑ جاتے ہیں، گھروں کی چھتیں گر جاتی ہیں، گھر میں آگ لگ جاتی ہے، فیکٹری میں آگ لگ جاتی ہے، کچھ نہیں کہہ سکتے۔ ہم یقیناً اس کے اسباب پر غور کرتے ہیں کہ یہ کیسے ہوا، کیوں ہوا، چھت کمزور تھی، فلاں تھا، فلاں تھا، فلاں تھا، مگر ایک زندگی کی حقیقت ہے، کتنی بے اعتبار ہے دنیا، موت کا انتظار ہے دنیا، کیوں دل لگائیں ہم اس میں، نہیں اچھی، خراب ہے دنیا، بڑی بے اعتبار ہے دنیا، کہ موت کا انتظار ہے دنیا۔ اللہ پاک ہمیں دنیا کی اس جو بے وفائی کے جو واقعات ہیں اس سے عبرت لینے کی اللہ پاک ہمیں توفیق عطا فرمائے۔ سوال یہ پیدا ہوتا ہے بھائی کیا کریں، نیکی کریں، تقوی اختیار کریں، پرہیزگاری اختیار کریں، اللہ کو راضی کرنے والے کام کریں، زندگی کو اور اپنی اس حیات کو جو زندگی ہے اس کو بہتر بنانے میں، اس کو عمدہ بنانے میں، اس کا معیار بلند کرنے میں بندہ اپنے رب کی نافرمانی نہ کرے۔ آپ کو کب نماز نے روزگار سے روکا ہے بتائیے؟ جھوٹ بول کر کون سے ہم نے بڑے محل کھڑے کر دیے۔ آدمی سچ بولے، نمازوں کی پابندی کرے، سنتوں پر عمل کرے، شریعت مطہرہ پر عمل کرے، اللہ کی نافرمانی نہ کرے، اللہ پاک نے جس چیز سے منع کیا وہ چیز سے رکے، اور جس چیز کے کرنے کا حکم دیا وہ چیز کرے۔ ایک زندگی کو جو ہم نے گلیمرائز طور پر لے لیا ہے اور ایک بڑا عجیب و غریب اس کا ماحول بنا ہوا ہے جہاں ہمیں لطف و سرور جس میں گناہ چھپے ہوئے ہیں وہ ڈھونڈنے کے لیے جاتے ہیں۔ تو یہ جو نیوز ہوتی ہیں، اس طرح کی جو خبریں ہوتی ہیں، یہ ہمیں مطلب کہ یہ پیغام دیتی ہے۔ جیسے کہ بہادر شاہ ظفر، یہ مغلیہ سلطنت کا آخری چشم و چراغ تھا اور اسے کالے پانی کی سزا دی گئی اور یہ اپنی مطلب کہ زمین سے دور کر دیا گیا۔ قید و بند کی زندگی تھی، شاعر تھا، اسے شعر لکھے، ایک نظم لکھی، بڑی مشہور نظم ہے جو اس سے لکھی تھی۔ لگتا نہیں ہے دل میرا اجڑے دیار میں، کس کی بنی ہے عالم نا پائے دار میں، عمر دراز مانگ کے لائے تھے چار دن، دو آرزو میں کٹ گئے دو انتظار میں. بلبل کو باغ باں سے نہ صیاد سے گلا، قسمت میں قید تھی لکھی فصل بہار میں. اتنا ہے بد نصیب ظفر دفن کے لیے، دو گز زمین بھی نہ ملی کوئے یار میں. اللہ پاک ہمیں عبرت حاصل کرنے والی نگاہ اور عبرت حاصل کرنے والا دل عطا فرمائے. فاعتبروا یا اولی الابصار، عبرت حاصل کرو اے نظر والو. آگے بڑھتے ہیں پیارے اسلامی بھائیو، بقرہ عید ابھی ختم ہوئی ہے اور مہنگائی کی وجہ سے جو ایک ڈاؤٹ تھا کہ قربانی شاید کم ہو، ایسا ہوا یا ہوا؟ آئیے اس رپورٹ میں دیکھتے ہیں.
مہنگائی کے باعث ملک بھر میں 30% قربانی کم ہوئی. مہنگائی کے باعث ملک بھر میں گزشتہ سال کی نسبت 30% قربانی کم ہوئی. پاکستان لائف سٹاک کی ایک ایسوسی ایشن کی جانب سے جاری کردہ تفصیلات کے مطابق ملک بھر میں 325 ارب روپے مالیت کے جانور خریدے گئے اور 4.5 ارب روپے کی کھالیں فروخت ہوئیں، جبکہ عید الاضحیٰ کے موقع پر تقریباً 500 ارب روپے سے زائد کا مجموعی کاروبار ہوا، جو پچھلے سالوں کے مقابلے میں 30% کم ہے.
ابھی 30% کم کاروبار بیان کیا گیا، دیکھیں ایک ہم رپورٹ پر مبنی بات کرتے ہیں اور تمام فیگر یہ درست ہوں ڈیفینیٹلی ہم اس کو کنفرم نہیں کر سکتے، لیکن ہم اپنی معلومات لینے کی کوشش کرتے ہیں. نیوز آتی ہیں، کچھ اخبارات میں ہوتا ہے، معلومات دی جاتی تو کچھ اس طرح کا فیگر ہمیں مل جاتا ہے. لیکن ظاہر ہے کہ یہ بھی جو کم ہوا یہ افیکٹ تو کرے گا اس میں، اسپیشلی طور پر ہو سکتا ہے شاید کراچی زیادہ افیکٹ کر گیا ہو، کہ کراچی میں جو بارشیں ہوئی ہیں اور ابھی بھی ہو رہی ہیں اور ابھی بھی ہونے کی فورکاسٹ موجود ہے، تو ایسی صورت میں ظاہر ہے کہ قربانی کے تعلق سے ایشو تھا. جب ہم دوسری عید کو باہر تھے فجر کی نماز کے بعد، تو دوسری عید کو جس طرح کی بارش ہوئی، کراچی کی بات کر رہا ہوں اسپیشلی، تو وہ بارش میں تو قربانی ہونے کا تو بظاہر کوئی چانس نہیں تھا، الا یہ کہ کوئی بالکل انسائڈ ایریاز ہوں، چھت کے نیچے لوگ جمع ہوں. مگر جیسے ہمارے ایک ماحول ہے، کلچر ہے کہ سڑکوں پر جیسے قربانیاں ہوتی ہیں، تو جانور کاٹنے والا کہاں سے کاٹتا، قربانی کرنے والا کہاں سے کرتا، تو پھر وہ لوڈ اگلے دن پڑنا تھا. پھر بعض اوقات ایسا ہوتا ہے دوسرے دن جا کے جانور خرید لیں گے، تو دوسرے دن جانور خریدنے کی پوزیشن تھی یا نہیں تھی یہ ایک الگ ہے. یا یہ کہ جانور کی جان بچانا بھی ایک ہوتا ہے، تو یار جان بچا اگلے سال بیچ لیں گے، بعد میں بیچ لیں گے، عید کے بعد کسی اور مقصد کے لیے جانور بیچ لیں گے. مگر ڈیفینیٹلی اگر یہ بات درست ہے جیسا بھی بیان کیا گیا، تو یہ انڈسٹری پر اس کا اثر تو پڑے گا اور پڑتا ہے. اور جب انڈسٹری پر اثر پڑتا ہے تو ڈیفینیٹلی لیبر ورک میں فرق پڑتا ہے، مارکیٹ میں فرق پڑتا ہے. سم ٹائم یہ ہو جاتا ہے کہ ڈیمانڈ بڑھ جاتی ہے، پروڈکشن کم ہو جاتی ہے. جب ڈیمانڈ بڑھ جائے، پروڈکشن کم ہو جائے، تو چیزوں کے ریٹ بڑھ جایا کرتے ہیں. تو میری جو اس میں انڈرسٹینڈنگ ہے، جو اس رپورٹ پر میں نے سوچا تھا کہ میں آپ سے ڈسکس کروں گا، وہ یہ ہے کہ مہنگائی کی وجہ سے اور اس طرح کی پریشانیوں کی وجہ سے ہو سکتا ہے کہ آگے تکلیف رہے. لہذا اپنے اندر قناعت پیدا کرنے کی ہم کوشش کریں. اور میں پہلے بھی پروگراموں میں آپ کو عرض کر چکا ہوں، کیونکہ یہ سبق قاموس خبریں ہوتا ہے اور اس کے تحت ہم کچھ سبق کی بات لینے کی کوشش کرتے ہیں، کہ میں پہلے بھی آپ کو عرض کر چکا ہوں کہ اپنے بجٹ کا سر نو جائزہ لیں. اس میں میری خاص درخواست اسلامی بہنوں سے ہے، یعنی کمانے والا آ کر آپ کو کہے کہ یار کچھ دیکھو، خیال رکھو، تو اس سے اچھا ہے کہ آپ خود جو اسلامی بہنیں دیکھو سن رہی ہوتی ہیں، فیملی جو دیکھو سن رہی ہوتے ہیں، بچے دیکھو سن رہے ہوتے ہیں، تو آپ خود مل کر کچھ ایسی ترکیب بنائیں. میں نے پہلے بھی اس طرح کے پروگرام کیے ہیں، لیکن ظاہر ہے کہ اب یہ ایک ایسا پیٹرن ہے، ایک ایسی چیز ٹرینڈ ہے جو چل ہی رہا ہے کنٹینیو. اور کل مہنگائی کم ہو جائے گی، اس کا بازار میں کوئی کون کون اعلان کرے گا؟ بلکہ جس طرح کی اطلاعات آتی ہیں تو چیزیں تو بڑھ رہی ہوتی ہیں، انسٹیبلٹی بڑھ رہی ہوتی ہے، اکنامیکلی کرائسس جو ہیں وہ دنیا بھر میں بڑھ رہے ہیں، خیر پاکستان کا پرابلم نہیں ہے. اور یہ ایک انٹرنیشنل میڈیا ہے دعوت اسلامی کا، دنیا بھر میں مدنی چینل دیکھا جاتا ہے. تو اس میں میری درخواست آپ سب سے یہ ہے، ایک بار پھر یہ ریکویسٹ کر رہا ہوں کہ کائنڈلی بیٹھ کر آپ ذرا مطلب اپنا مطلب کہ ایک وہ بنائیں. فار ایگزامپل میں جیسے کہ آپ نے لے لیا کچن، اب کچن لے لیا، پھر لے لیا آپ نے باتھ روم، پھر آپ نے لے لیا ایک یوٹیلیٹی، یہ ساری چیزیں آپ نے لے لی، یعنی کہ
किचन में क्या क्या कमी लाई जा सकती है, बाथरूम के मामले में क्या क्या कमी लाई जा सकती है, यूटिलिटीज़ जिसमें गैस और टेलीफोन और बिजली वगैरह के जो मामला, तो उसमें क्या कमी लाई जा सकती है, इसके अलावा मतलब कि महाना और क्या क्या सामान आता है, तो आपके पास लिस्ट होगी जो सारा महाना सामान आता है। तो जो आपका जैसे फॉर एग्जांपल अभी हम जुलाई में बैठे हुए हैं 2022 से हिजरी, तो आप जून क्या वो निकाल लें अपना, अगर ऐसा है पेपर निकाल लें, अगर ओवर एम्प्लॉयमेंट है उसको भी देख लीजिए कैसे इसको एडजस्ट किया जा सकता है, और अगर होटलिंग है बाहर से खाना ज़्यादा मंगाया जाता है या खुद बाहर जाकर कुछ पैसे ज़्यादा खर्च किए जाते हैं, पेट्रोल है और बहुत सारे ओवर एक्सपेंस है। आई थिंक के साल का जैसे कि कितना खर्च हुआ, अब देखिए सर 50,000 वाले अलग हैं, 25-30,000 वाले अलग हैं, लाख वाले अलग हैं, 1.5 लाख वाले अलग हैं, 2 लाख वाले अलग हैं, 5 लाख वाले अलग हैं, कईयों के घरों का खर्चा 10-10 लाख होता होगा, 1 मिलियन होता होगा, 1.5 मिलियन होता होगा, वॉट एवर मतलब होता है, ये जो मैं आपको कह रहा हूँ बड़ा घर होता है, और लेकिन जो भी है इसमें ये देखिए कि फजूल क्या है, बिला ज़रूरत क्या है, खुदा ना खासा इसराफ है, ज़ाया होने वाला मामला है, तो वो क्या है। मेरा मशवरा ये है कि इन सब को लिख लें, और आई थिंक कि इसमें अगर जो घर की जो औरतें और इस तरह जो बड़े बच्चे होते हैं वो मिलकर करें, और फिर घर वालों के साथ बैठे हैं और कहें कि देखिए ये हमने थोड़ा सा वो कॉस्ट कटिंग करने की कोशिश की है, और यूँ मतलब कि हम एक जैसे एक नॉर्मल फैमिली होगी, मिडिल क्लास से थोड़ी सी नीचे होती है, 20-25-30,000 रुपये वाले जो लोग होते हैं जनरल, जो हमारी सैलरी स्केल्स इस तरह की बन जाती हैं, वो बता देंगे देखिए हमने 5-6 हज़ार और ये थोड़ी सी हमने कमी लाने की कोशिश की है, या अगर हम इस तरह कहें तो 5-6 हज़ार रुपये हम महीने के कम कर सकते हैं, इससे ऊपर जाएंगे तो 10-12 हज़ार रुपये पर भी क्या जा, तो ये ना देखिए 5-10 हज़ार से क्या फ़र्क पड़ता है, फ़र्क पड़ता है, ऐसा नहीं कि फ़र्क नहीं पड़ता, घरों में इमरजेंसी आती है, इमरजेंसी आती है, बीमारी, अब एक यानी अगर हम जनरली तौर पर भी अगर किसी को एक जनरल हॉस्पिटल, जनरल जैसे थोड़ा सा मुनासिब सा हॉस्पिटल उसके इमरजेंसी में ले जाए ना, तो 4-5 हज़ार रुपये यूँ निकल जाते हैं, इतनी मेडिकल महंगा है, मेडिकल बहुत महंगा हो चुका है, दवाइयाँ बहुत महंगी हो चुकी है, कोई और अल्लाह ना करे इमरजेंसी आ जाती है तो 5-10 हज़ार रुपये निकल जाए, अगर उसमें लेबोरेटरी टेस्ट आ जाए तो फिर उसकी अपनी बेचारे की हिसाब किताब अजीब व गरीब हो जाता है। ये बातें मैंने माजी में भी की हैं आपसे, और मुझे चूँकि इसका फीडबैक मिलता है, लोग इस पर काम कर रहे होते हैं और मुझे मैसेजेस आए हैं कि इस पर हमने थोड़ी कोशिश की थी तो हमने थोड़ा बहुत अपने बजट को एडजस्ट किया, क्योंकि बजट जो है ना ये निकलता है, खर्चा थोड़ा सा निकल जाता है, एहतियात ना करें तो फौरन निकल जाता है, फिर लेकर बैठे कि यार क्या है। रसूल पाक साहिब लौलाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया, अमीरी में भी इतदाल है, गरीबी में भी इतदाल है, और इबादत में भी इतदाल है, यानी कि इतदाल बैलेंस मियाना रवि, इफरात व तफरीत से बचना, ऐसा भी ना हो कि भूखा मार दिया जाए, ऐसा भी ना हो कि इतनी तकलीफ हो, इतनी तंगी कर दी जाए कि चीखे निकल जाएं, नहीं आप बैठे तो सही बातचीत करें। ये सिर्फ कुर्बानी के तौर पर 30-35% का प्रॉब्लम नहीं है, पेट्रोलियम मसनूआत में इजाफा, इसके अलावा दीगर चीज़ों में इजाफा, अच्छा बाद वक्त जिस वजह से चीज़ें महंगी हुई होती है वो वजह ख़त्म हो जाती है, लेकिन रेट नीचे नहीं आते, ट्रांसपोर्ट महंगा हो जाता है, किराए बढ़ जाते हैं, यूनिट्स बढ़ जाते हैं बिजली के, जैसे आपको पता होगा बिजली के यूनिट्स भी बढ़ जाते हैं, और इस तरह मतलब कि पानी महंगा हो जाता है, अशिया महंगी हो जाती है, कल जो चीज़ 40-50 रुपये मिलती थी अब पता चलता है जाना वो 150-200 रुपये में मिल रही है। इसी तरह नॉर्मली जैसे अंडे डबल रोटी वगैरह घर के अंदर होते हैं, ब्रेकफास्ट आइटम होता है जो नॉर्मल घर में आती हैं चीज़ें, तो ओवरऑल अगर हम जायज़ा लेते हैं तो चीज़ें महंगी हो जाती हैं, चावल महंगे हो गए, आटा महंगा हो गया, या बहुत सारी चीज़ें महंगी हो जाती हैं। तो एक तो इंतहाई ज़रूरत की चीज़ है, एक नॉर्मल ज़रूरत की चीज़ है, एक सहूलत की चीज़ है, तो यूँ एक कैटेगराइज़ कर लें, और कैटेगराइज़ करने के बाद प्यारे इस्लामी भाइयों अपने बजट को रिविज़िट करें, बजट को रिव्यू करें। मैं दोबारा अर्ज़ कर देता हूँ, इसमें अगर इस्लामी बहनें फैमिली मेम्बर बैठ कर इसको बनाएँ और ख़ुद ही को 5-10-15-20 हज़ार रुपया जैसा आपका बजट है उसके हिसाब से अगर रिड्यूस करके दें, और ये देखिए ये है हम इंशाल्लाह 5-10 हज़ार रुपये उम्मीद है हम बचा लेंगे, तो थोड़ा अरसा क्योंकि अभी कोई इतना मतलब तो बड़ा सीज़न नहीं है, इंशाल्लाह 12वीं शरीफ आएगी अल्लाह ने चाहा तो उसमें आमतौर पर एक ज़ौक व शौक़ रखने वाले आशिकान रसूल एक लिबास नया बनाते हैं, मगर ऐसा सच कोई ये इतना बड़ा वो नहीं होता, माशाल्लाह वो बरकत है, اور خیر پر خرچ کریں گے تو برکت ہوگی، راہ خدا میں خرچ کریں گے تو برکت ملے گی، اللہ اور اس کے رسول کی رضا کے لیے خرچ کریں گے تو برکت ملے گی. اسی طرح صدقہ بھی کیا جا سکتا ہے، صدقات اپنے بڑھائیں کہ صدقہ دینے سے مال میں اللہ تعالیٰ برکت عطا فرماتا ہے، یہ بھی یاد رکھیے گا. تو اللہ پاک خیر فرمائے اور ہمیں مہنگائی کی اس پریشانی اور مہنگائی کی اس آفت سے بچائے. آپ کر کے دیکھیے گا جو میں نے آپ کو مشورہ دیا ہے، ہو سکتا ہے کہ آپ کو فرق محسوس ہو. اگر یہ فرق محسوس ہوگا یقین مانے آپ کی زندگی میں سکون آئے گا. یہ جو ٹینشن والی لائف ہے نا، اگر کیسے پورا ہوگا، تو روز کا تو ٹینشن لینے کے بجائے دو گھنٹے بیٹھ کر مہینے کو مہینہ گزارنا ہے تو ٹینشن فری گزارنے کی کوشش کریں، انشاءاللہ فائدہ ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آئیے آپ سے ساتھ ایک اور خبر شیئر کرتا ہوں، اور وہ خبر ہے سیلاب کے تعلق سے. یہ سیلاب کیسے ایک قدرتی آفت بن جاتی ہے، آئیے اس کی رپورٹ دیکھیں.
سیلاب کیسے ایک قدرتی آفت بن جاتا ہے. دنیا میں ہر سال 12.5 کروڑ لوگ سیلاب کی وجہ سے شدید متاثر ہوتے ہیں، اور یہ کم و بیش دنیا کے اکثر حصوں میں آتا ہے. دنیا میں ہر سال سیلاب $100 ارب کا نقصان کرتا ہے. دنیا میں سیلاب سب سے زیادہ پسماندہ لوگوں اور گنجان آبادیوں کو نقصان پہنچاتا ہے. اس کے علاوہ لوگوں میں ہنگامی حالت سے نمٹنے کی آگاہی میں کمی بھی سیلاب کو آفت بنا دیتی ہے. موسمیاتی تبدیلیوں کے باعث جہاں موسموں میں شدت آ رہی ہے، وہیں تیزی سے پگھل رہے برف کے ذخائر سیلاب کی شدت میں مزید اضافہ کر دیتے ہیں. سیلاب جب گنجان آبادیوں سے گزرتا ہے تو ان آبادیوں کو نقصان پہنچانے کے علاوہ فصلوں کو بھی نقصان پہنچاتا ہے. پچھلے کچھ عرصے سے ہم ایک نئی اصطلاح سن رہے ہیں جسے اربن فلڈنگ کہا جاتا ہے، یعنی شہروں میں سیلاب. ماہرین کے مطابق ہم نے شہروں میں اس قدر زیادہ سیمنٹ اور کانکریٹ بھر دیا ہے کہ پانی کو زمین میں جذب ہونے کی جگہ نہیں ملتی، اور شہروں میں درختوں کی کمی کے باعث بھی پانی جذب نہیں ہو پاتا، جس سے اربن فلڈنگ ہوتی ہے. شہر میں بہت کم علاقے میں زیادہ تناسب ہوتا ہے، اس لیے بھی پانی اپنی راہ نہیں پاتا، اور شہروں میں بارش کے شہری سیلاب کا باعث بنتا ہے.
اس رپورٹ میں ایک جو ریزن بیان کیا گیا وہ درختوں کی کمی کے تعلق سے بھی بیان کیا گیا. تو ہمارے ساتھ ٹیلی فون لائن پر رکن شورا حاجی عبدالحبیب اتاری صاحب ہیں، جو کہ ہمارے ایف جی آر ایف جو دعوت اسلامی کا ایک ویلفیئر کا شعبہ ہے اسے دیکھتے ہیں. اور 1 اگست 2022 سے انشاءاللہ تعالی دعوت اسلامی یہ پلانٹیشن موومنٹ دوبارہ شروع کر رہی ہے، سیزن وائز شروع کرتی ہے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. سیلاب کے تعلق سے ابھی ہم ایک رپورٹ دیکھ رہے تھے، اور اس سے بچت کے لیے یا اس کس وجہ سے اس طرح مطلب کہ شہروں میں اسپیشلی جو سیلاب کی جو آفت آتی ہے، تو اس کے لیے یہ بتایا گیا کہ درخت نہ ہونے کی وجہ سے کہ وہ پانی لینے والا جو ایک ایلیمنٹ تھا وہ ختم یا کم ہو گیا ہے. تو اس بار آپ ایک بار پھر 1 اگست کو شروع کر رہے ہیں، کیا کہیں گے آپ؟
جی بالکل صحیح فرما رہے ہیں. ایک تو میں پہلے یہ بتاؤں کہ جو اربن فلڈنگ جو ہے کراچی کے مختلف علاقوں میں بھی آپ کو یاد ہوگا پچھلے سالوں بھی بارش میں بہت زبردست پرابلم ہوئی تھی، اور اس بار بھی بارش میں کئی علاقوں کو بہت تکلیف ہوئی. تو الحمدللہ ایف جی آر ایف نے یہ بھی کام کیا کہ بارش میں جو لوگ پھنسے ہوئے تھے ان تک کھانا پہنچانا، وہاں سے پانی نکالنا. کئی لوگوں کے گھروں میں پانی چلا گیا تھا تو ہماری الحمدللہ مشینیں لگا کر ان کے پانی نکالے گئے. پھر جو برسات میں یا سیلاب کی وجہ سے جن کے گھروں کو نقصان ہوا پاکستان کے مختلف شہروں میں، وہاں بھی ہمارے امدادی کام کیے گئے. تو یہ کام تو چونکہ حادثات کی صورت میں ہم جاری رکھتے ہیں، لیکن مستقل حل کی اگر بات کریں تو ایک حل جو ہے اگر کلائمیٹ ڈس آرڈر کو دیکھیں کہ پچھلے 2-3 سالوں سے اب تو بالکل ہماری نظروں کے سامنے ہے کہ بارش ہوتی ہے تو وہ ریکارڈ سارے توڑ دیتی ہے، گرمی پڑتی ہے تو گرمی اس سے پہلے کبھی ایسی نہیں پڑی ہوتی، سردی پڑتی ہے تو سردی بہت زیادہ ہو جاتی ہے. تو جس طرح یہ ڈس آرڈر ہو رہی ہیں چیزیں، اس سے جو پتہ چلتا ہے کہ دنیا میں جو شجر کاری ہے وہ بہت ضروری ہے جو کلائمیٹ کو جو ہے وہ مینٹین کرتی ہے. بڑا پیارا بھی ہے کہ میں ڈاکیومنٹریز آپ کی سن رہا تھا وائس پہ کہ کانکریٹ اتنا ہم نے شہروں میں بچھا دیا کہ اب زمین کے اندر پانی پینے کی بھی گنجائش نہیں بچی. تو یقیناً درخت جو ہے شجر کاری جو ہے وہ ہمارے موسم کو بہت زبردست تقویت دیتی ہے. دعوت اسلامی 1 اگست سے پھر یوم شجر کاری منانے جا رہی ہے، اور یہ 1 اگست سے 2 ستمبر تک یوم دعوت اسلامی تک جاری رہے گی. مختلف اداروں کے ساتھ ہمارے رابطے ہو گئے ہیں، لاکھوں پودے انشاءاللہ پورے پاکستان میں ہم لگا رہے ہیں، جس میں اسکول ہیں، کالجز ہیں، مدرسۃ المدینہ ہیں، جامعۃ المدینہ ہیں، یہاں تک کہ سرکاری ادارے ہیں. کئی جگہ پر ہماری بات چیت ہو گئی ہے اور ہمارے MOUs سائن ہو گئے ہیں. لیکن میری گزارش یہی ہے کہ مسئلہ ہم سب کا ہے، صرف دعوت اسلامی ایف جی آر ایف کا نہیں. ہم شاید چند لاکھ پودے لگا سکیں گے، لیکن اگر تمام پاکستان کے لوگ مل کر ایک ایک پودا لگانے کی نیت کر لیں اور پھر اس کو ٹیک کیئر کر کے درخت بھی بنائیں، پودا لگانا ہے درخت بنانا ہے، तो 22-25 करोड़ पौधे लग जाएंगे तो वतन को बहुत जबरदस्त सपोर्ट होगा। आप दुनिया के मौसम की तब्दीली का हाल इस तरह देखें कि यूके में इस जो है ना हीट वेव का ऐलान कर दिया गया। आप यूके कई बार गए हजूर,
41 डिग्री टेम्परेचर लंदन के अंदर बताया गया।
जी, मेरी फैमिली के कुछ मेंबर्स इस वक्त यूके में, उन्होंने कहा कि आज हम पूरा दिन घर से ही नहीं निकले। अच्छा, वहाँ ट्रेन के अंदर, बसेस के अंदर एसी वगैरह नहीं चलते, तो जो लोग ट्रेन में सफर कर रहे हैं उनकी हालत खराब हो गई, बसेस के अंदर लोगों की हालत खराब हो गई। यानी ये दुनिया हमें बता रही है कि दुनिया बदल रही है, मौसम बदल रहा है, तो हम सबको इसको सीरियसली लेना होगा और सबको इसका ख्याल रखना होगा। ये हमारी जमीन है और हमारे बाद वाली नस्लों के लिए हमें ये काम करना चाहिए।
मुझे 41 डिग्री जब पता चला, पढ़ा मैंने न्यूज में, तो मुझे वो बात याद आ गई जब हम यूके के इस्लाम भाइयों का यहाँ पर एक तरबियती सेशन रखने जा रहे थे, तो आपने कहा इमरान ये यार गर्मी में कैसे रहेंगे, याद होगा आपको, आपने मुझे कहा था।
अब तो लगता है कि वो हमारे जैसी गर्मी के आदी।
अब ये कह रहे हैं यार यहाँ बुला लो तो मतलब ऐसा लगेगा जैसे कि थोड़ा कम्फर्टेबल
जोन में कैसे जाएंगे, गर्मी में हमें सोचना पड़ेगा।
तो ये वाकई क्लाइमेट की तब्दीली है। लेकिन अब्दुल हबीब भाई ये बताइए कि जैसे हम कहते हैं कि हमारे यहाँ प्लांटेशन का, तो क्या दुनिया के उन ममालिक में जहां पर जैसे कि ये सारी चीजें हो रही थी, वहां भी क्या प्लांटेशन की कमी हुई है?
नहीं देखें, दुनिया देखें, प्लांटेशन तो वहां है, लेकिन ये कुर्राए अर्थ का प्लांट जो क्लाइमेट है ना, यानी अगर इस जमीन को कितने दरख्त चाहिए, इस जमीन में कितनी जो है वो म्यूजिक स्पेस फॉरेस्ट होना चाहिए, वो कम होता जा रहा है, तो इम्पैक्ट सारी दुनिया को बर्दाश्त करना पड़ता है। यूरोप में गर्मी की वजह से प्रॉब्लम ये हुआ है कि कई यूरोपीय इलाकों में जंगलात में खुद ही आग लग गई है। अब वो जो आग लगी है वो इतनी बड़ी आग है कि उसकी वजह से मजीद गर्मी बढ़ेगी, पॉल्यूशन बढ़ेगा, उधर जानवर जो दरख्त है वो खत्म होंगे। तो हमें इस पूरी दुनिया को एक बैलेंस करना है कि सब जगह पौधे लगने चाहिए, खुद यूके वाले पौधे लगा रहे हैं और वहां भी शजरकारी हो रही है, लेकिन हमें अपने वतन के लिए तो बहुत ज्यादा जरूरत है करने की।
तो दुनिया भर का एक इश्यू चल रहा है ग्लोबल वार्मिंग,
ये इसको बिल्कुल इमरजेंसी के तौर पर लिया गया है, और दुनिया के इस वक्त बड़े इश्यूज में एक इशू क्लाइमेट डिसऑर्डर है,
और हमें बचने के लिए जहां और इकदाम करने हैं वहां एक मेन इसमें जो हमें काम करना है वो पौधा लगाना है और दरख्त बनाना है,
दरख्त बनाना
इंशाल्लाह। बहुत बहुत शुक्रिया अब्दुल हबीब भाई, जज़ाकअल्लाह खैरा माशाल्लाह। तो मदनी चैनल के नाज़रीन, पौधा लगाना है, दरख्त बनाना है, आपने कई दफ़ा तरगीब सुनी होगी, मैं आज आपसे एक सवाल करता हूँ कि क्या आपने पौधा लगा लिया, कहाँ लगाया, जगह का इंतखाब कर लिया कि यार मैं यहाँ पौधा लगाऊंगा और ये वो जगह है जहाँ पर मैं पौधा संभाल सकूंगा, पौधे का ख्याल रख सकूंगा और ये पौधा इंशाल्लाह दरख्त बनेगा। पौधा ऐसा ही है जैसे आपके एक बच्चे की विलादत होती है कि उसको पाल पोस के बड़ा करना पड़ता है, इसकी निगहदाश्त करनी पड़ती है, हत्ता कि वो खुद कमाना शुरू कर दे तो फिर ये कि थोड़ा सा रिलैक्स हो जाते हैं कि खाना पीना कमाना शुरू कर दिया, अब खुद अपनी चीज़ें निकाल निकाल के खा लेता है, लेकिन इसको इस स्टेज तक आने में टाइम लगता है। इसी तरह पौधा को शुरू में आपको जब बीज बोते हैं तो आपको उसकी निगहदाश्त करनी पड़ती है, उसका ख्याल रखना पड़ता है, फिर एक वक्त आता है कि वो फिर अपनी अपनी गिजा और अपना जो भी ज़रूरत की चीज़ें वो खुद ही वो अपने लिए बंदोबस्त इसका हो जाता है। तो ये है, तो आपने अगर अब तक इस तरफ गौर नहीं किया तो करें। लेकिन मैं यहाँ पर एक और बात की तरफ तवज्जो दिलाऊंगा, क्योंकि डिज़ास्टर की बात होती है और पानी जब शहरों की तरफ आता है तो हम देखते हैं कि गलियों की गलियां भर जाती हैं लोगों की गोदामों में। और अभी मेरी पिछले दिनों बात हुई एक इस्लामी भाई के साथ, तो वो कह रहे थे कि हमारे घर के बेसमेंट के अंदर जो लास्ट इससे पहले का जो बारिश आई थी और जो पानी काफ़ी शहरों में इलाकों में गलियों में जमा हो गया था, तो कह रहे मेरे बेसमेंट में मुझे 6 महीने लगे पानी निकालने में और फिर अपने आप को वहाँ एडजस्ट करने में। लोगों के फर्नीचर तबाह हो गए, लोगों का इलेक्ट्रिसिटी का सामान बर्बाद हो गया, लोगों की बुनियादों में फ़र्क पड़ गया और बहुत सारे इश्यूज हो गए, बहुत सारे इश्यूज हो गए। अब ये जो पानी खड़ा होना है ये महज इस वजह से तो नहीं है कि सैलाब इतना आ गया, कुछ हमारे एडमिनिस्ट्रेटिव इश्यूज हैं। मेरी दरख्वास्त ये है कि एडमिनिस्ट्रेटिव इश्यूज को ख़त्म करने के लिए, जो इंतज़ामी खराबियाँ हैं इसको ख़त्म करने के लिए इंतजामिया को सीरियस होना पड़ेगा। देखिए, हम सबको सोचना है, हम सबके लिए इसमें भलाई है। हम ये भी देखें कि हमारी वजह से कोई ड्रेन जाम ना हो रहा हो, कोई गटर ना भर रही हो, बाकायदा बनी हुई होती है ड्रेन का सिस्टम, हम ही उसके ऊपर कचरा डाल देते हैं, हम ही उसके ऊपर मिट्टी इस तरह डाल देते हैं, हम ही उसको इतना ब्लॉक कर देते हैं कि अगर पानी जाना चाहे تب بھی نہیں جا سکتا. ہمیں مجھے بھی اس بات کا تجربہ ہے کہ بعضوں کا جیسے چھتوں پر گھروں کی چھتوں پر پانی کھڑا رہ جاتا ہے تو یار پانی کھڑا رہے گا, اتنا تھا پانی کھڑا رہے گا, لیکن چھت کے اوپر ڈرین بنا ہوا ہے, چھت پر ایک ایسی جگہ بنی ہوئی ہے جہاں پر پانی نکل جاتا ہے, لیکن اگر وہاں جائیں تو پتا چلے گا کہ ڈھکن بھی ٹائٹ ہے, اچھا جہاں پر جاری لگی ہوئی ہے جاری پر مٹی بھری ہوئی ہے, کچرا بھرا ہوا, پانی جا نہیں رہا یا جا رہا تو قطرہ قطرہ جا رہا ہے. جیسے ہی ہم اس کو اوپن کرتے ہیں اس ڈرین کو تو ویسا دھرال ایسے پانی چلا جاتا ہے کہ تھوڑی دیر کے اندر لائن کلیئر ہو جاتی ہے, صاف صاف ستھرا ہو جاتا ہے معاملہ. اب اس میں کون سے باہر سے آپ کو اسٹاف کو لانے کی ضرورت ہوتی ہے, یہ تو ہمارے گھر کے آس پاس کا ماحول ہے. اسی طرح جب گھر بناتے ہیں تو یہ دیکھیے کہ آپ کے گھر کے اندر پانی کیسے آ سکتا ہے, اس کے روک تھام کیا ہوگی, اگر پانی آ گیا تو اس کی نکاسی کا عالم کیا ہوگا. امیر سنت اس معاملے میں بڑی رہنمائی فرماتے ہیں کہ اپنے گھر پہ جب بھی بنائے اس کے سلوپ درست بنائے تاکہ پانی آئے تو پانی فوراً آپ کے یہاں سے نکل جائے. تو آپ کے گھروں کے باہر کئی ایسی مکان نیچے کے بنے ہوئے ہوتے جن کے باہر ان کے گھر کے باہر ہی گلی کے کونوں پر ہی ڈرین کی وہ بنی ہوئی ہوتی ہیں. میں نے دنیا کے کئی ملکوں میں بارشیں اس طرح بھی دیکھی ہیں کہ بارش یہی بارش ہوتی ہیں لیکن معمولات زندگی اتنا متاثر نہیں ہوتا, یہاں معمولات زندگی متاثر ہو جاتا ہے. یہاں ٹریفک فوراً جام ہو جاتی ہے, پانی کھڑا ہو جاتا ہے, گڑھے پڑ جاتے ہیں اور لوگ نالوں میں گر جاتے ہیں, یہ ہو جاتا ہے. ابھی حال ہی میں آپ کو پتہ چلا ہوگا واقعات وہ ہیں جو مسلمان یا ان کے بچے دنیا سے چلے گئے بارش کی وجہ سے, اس طرح کی پریشانی کی وجہ سے. میں سب کے لیے دعا کرتا ہوں اللہ سب کو غری کے رحمت کرے, مغفرت کرے, اور ان سب کے لواحقین کو اللہ صبر عطا فرمائے. اتنا بڑا نقصان ہو جاتا ہے, ظاہر ہے جن کا نقصان ہوتا ہے وہ پھر برسوں تک اس نقصان کو یاد بھی رکھتے ہیں. ہم تو خیر دو چار چھ دنوں میں ہمارے پہ ایک نئی سٹوری آ جاتی ہے, ہم بھول جاتے ہیں. لیکن اب جیسے کہ بارش کا پانی جیسے اتر گیا نا, کئی جگہ سے اتر گیا, اب دوسرا ایسا تو نہیں کہ سیکنڈ اسپیل آنے میں ٹائم لگتا ہے نا, ایسا نہیں کہ فوراً ہی پیچھے ایک اسپیل کھڑا ہوا ہے, اسپیل آنے میں ٹائم لگتا ہے, بعد اوقات مہینوں لگ جاتے ہیں. میں آپ سے پوچھتا ہوں کہ پورے مہینوں گزر گئے, ہم نے وہ پریشانی جو ہمیں بارش کی صورت میں آئی تھی اس وہ پریشانی دوبارہ نہ آئے, اس کے لیے ہم نے کیا اقدامات کیے؟ تو یہ ایک اسٹریٹ لیول پر اپنے علاقائی سطح پر اس طرح کا کوئی ارینجمنٹ کیا جا سکتا ہے, انتظامیہ سے جا کر بات کی جا سکتی ہے. محض ایک شور مچانے سے, ہیزیٹیشن کرنے سے, بہت زیادہ مطلب کہ اس طرح کی نظام بننے سے یہ نہیں ہوگا کہ یہ کام درست ہو جائیں, کام درست کرنے کے کچھ اور ہی طریقے ہوا کرتے ہیں. تو میرا مشورہ یہ ہے کہ اس کو بھی دیکھے جو انتظامیہ, یہ بھی سیریس ہو, اپنی ذمہ داریاں پوری کریں. ہم اپنی ایز اے سیوک سینس کے طور پہ جو ایک ہماری ذمہ داری ہیں ہم اس کو بھی پوری کرنے کی کوشش کریں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک اور بڑی دل خراش اور عبرت نہ خبر ہے, اور وہ بس کیا عرض کروں, تاریخ وطن, مطلب جو لوگ اپنے ملک کو چھوڑ کر دوسرے ملکوں میں اللیگل موو کرنے کی کوشش کرتے ہیں اور غیر قانونی طور پر جانے کی کوشش کرتے ہیں, ان پر ہم نے پروگرام کیے ہیں, کئی پروگرام کیے, میں نے خود پرسنلی کیے, کیونکہ میں خود پرسنلی وہ ساری چیزیں دیکھ کر, سن کر اور سمجھ کر آیا ہوں. لیکن اس بار کی خبر مزید پریشان کرنے والی تھی. آئیے رپورٹ دیکھتے ہیں.
20 تاریخین وطن پیاس کے سبب ہلاک, 30 بحیرہ روم میں لاپتہ, امریکہ پہنچنے والے 46 غیر قانونی پناہ گزین دم گھٹنے سے ہلاک, اسپین داخلے کی کوشش میں بھگدڑ سے 30 افریقی تاریخین ہلاک. لوگ اپنے بہتر مستقبل کے لیے ترقی یافتہ اور مالدار ممالک کا رخ کرتے ہیں. بہت سے ایسے افراد جو قانونی طور پر ترقی یافتہ ممالک کا سفر نہیں کر سکتے, وہ غیر قانونی راستوں کے ذریعے ترقی یافتہ ممالک میں جانے کی کوشش کرتے ہیں. گزشتہ چند دنوں میں ایسے 3 واقعات پیش آئے جس میں سینکڑوں افراد اپنی جان سے ہاتھ دھو بیٹھے. پہلا واقعہ لیبیا میں پیش آیا, جہاں لوگ غیر قانونی طریقے سے ملک میں گھسنے کی کوشش میں لیبیا کے ریگستان میں بھٹک گئے اور پیاس کی شدت کے باعث ان میں سے 20 افراد ریگستان میں ہلاک ہو گئے, جبکہ بحیرہ روم بھی تارکین وطن کی کشتی ڈوب جانے کے باعث 30 لاپتہ ہو گئے. دوسرا واقعہ امریکی ریاست ٹیکساس میں پیش آیا, جہاں بند ٹرالر بھر کے لوگوں کو غیر قانونی طور پر سرحد پار کرائی جا رہی تھی. اس واقعے میں بھی 46 افراد ہلاک ہو گئے اور سیکیورٹی اداروں نے 16 کو زندہ بازیاب کرا لیا. تیسرا واقعہ یورپ کے ملک اسپین میں پیش آیا, جہاں تارکین وطن غیر قانونی طور پر اسپین میں داخل ہونے کی کوشش کر رہے تھے. اس دوران بھگدڑ مچ گئی جس کے باعث 30 افراد ہلاک ہو گئے.
اب یہ ایک ایسا پرابلم ہے جو بیچ میں تھوڑا بہت تو چند ممالک کے لیے رکا تھا. میں بھی پچھلے دنوں جب میں نے یو کے اور یورپ کا سفر کیا, وہاں سے پھر میں ترکی آیا, ترکی سے پھر واپسی آیا, تو یہ بھی خاص وہ ایریاز ہیں جہاں پر इस तरह दुनिया भर के लोग आते हैं। ये सिर्फ पाकिस्तान का इशू नहीं है। अभी आपने देखा पाकिस्तान का आपने कहाँ नाम सुना? कोई भी पाकिस्तान का नाम आपने नहीं सुना। लेकिन दुनिया में जो एक गरीब ममालिक हैं, जब पाकिस्तान को अमीर मुल्कों में शुमार नहीं होता, तो गरीब मुल्क दुनिया में बहुत सारे हैं जिनमें रहने वाले उन मुल्कों के लिए मूव करते हैं जहाँ पर करेंसी अच्छी है, बिजनेस हो जाता है, तनख्वाहें अच्छी मिल जाती हैं। लेकिन ये बेहतर मुस्तकबिल के नाम पर जो रिपोर्ट में आया, तो मुझे तो नहीं लगता कोई बेहतर मुस्तकबिल के नाम पर। अब ये जिंदा ही नहीं बचा तो क्या अपने क्या मुस्तकबिल को बेहतर बनाएगा? जब बच्चे का तो मुस्तकबिल की बातें करेगा, अब तो जो मुस्तकबिल है वो मुस्तकबिल है। लेकिन पहुंचने के बाद भी किसने कह दिया कि वहां पर कोई ऐसा आपका बेहतर मुस्तकबिल आपका इंतजार कर रहा है, निगाहें बिछाए और बाहें खोले कि आइए हुजूर, बस आप ही का इंतजार था, बेहतर मुस्तकबिल आपका इंतजार कर रहा है, वेलकम वेलकम वेलकम, ऐसा कुछ भी नहीं है। गिरते पड़ते अगर मतलब मरते मजूर होते मरने से बच गए, माजूर होने से बच गए, टांगे वांगे टूटने से बच गए और पहुंच भी गए अगर उस मुल्क के अंदर जहां आपको पहुंचना था, तो फिर एक अरसा है, सात सात दस दस साल तक तो सिर्फ पेपर वर्क पर काम हो रहा होता, कहीं मूव नहीं कर सकता। कमिटमेंट होती है कि मैं सात दस सालों तक कहीं नहीं जा सकूँ, उसको पता होता उसके सारे पेपर जमा हो जाते हैं, पीछे वालिदा माँ बाप बीवी बच्चे फैमिली का जो भी हो रहा हो, तो कौन कहता है? फिर जॉब इतनी आसानी के साथ नहीं मिलती, फिर एक शहर से दूसरे शहर निकल नहीं सकते, जा नहीं सकते। ये मैंने पहले भी आपको दरख्वास्त की है, ऐसा नहीं करें। इलीगल इलीगल ये गैर कानूनी गैर कानूनी है। और एक मुसलमान को चाहिए कि इन तमाम तरह चीज़ों पर गौर करें, अपने रब पर भरोसा करें और जितना हो सके मतलब अपने यहीं रहकर कमाने की कोशिश करे। हाँ कोई ऐसी सूरत बनती है तो फिर लीगली मूव करे और अपने रब पर भरोसा, जो रब उसे उस मुल्क में रिस्क देगा वो रब उसे इस मुल्क में भी रिस्क देगा। तो ये एक बात थी जो मैं आपको अर्ज करना चाहिए। इसमें फैमिलीज को चाहिए, इसमें एरियाज फिक्स हैं, सारे एरियाज का ये प्रॉब्लम नहीं है। पाकिस्तान की बात करूँ तो कुछ एरियाज फिक्स हैं जहाँ के लोग नौजवान मूव करते हैं। अब तो मैं तकरीबन मैं आपको बताऊं कि इस जो मैं होकर आया हूं यूरोप में, 15 साल 16 साल के बच्चे इस वक्त ये इलीगल मूव करके पहुंचे। 15 16 साल के बच्चे, कैन यू इमेजिन क्या बनेगा हमारी सोसाइटी का? अब 15 16 साल का नौजवान बच्चा ये वहां जाकर क्या, उसका तो मतलब कौमी तौर पर शनाख्ती कार्ड तक नहीं बना और वो पहुंच गया है वहां पर। और इसके बाद जो फितने बरपा होते हैं, फिर माज़ल्ला सुमा माज़ल्ला एक तादाद फिर उस वहाँ जाकर जो शराब के उसमें पड़ जाती है, शराब के अलावा बदकारियों में और दीगर बुराइयों में गुनाहों में जो पड़ जाते हैं, क्योंकि एक आज़ाद मामला होता है, रोक टोक नहीं होती इस चीज़ों में इतनी। कहीं पर शराब बहुत आसानी के साथ दस्तियाब है तो कहीं कुछ और गुनाहों के ज़रिए बहुत आसानी से दस्तियाब है। भी कुछ ना कुछ छोटा मोटा वो हाथ पैर मार लेते हैं तो जेब में कोई थोड़े बहुत यूं आ जाते हैं पैसे, भेजने भेजने की सूरत नहीं होती। तो ये सारे मामलाते हैं, दुनिया और आखरत दोनों दाव पे लगाना, अपनी जान दाव पे लगाना, कौन सी समझदारी कौन सी अक्लमंदी? या तो बड़ों को भी चाहिए कि अपने बच्चों को समझाएं, यहीं पर इनको एडजस्ट और सेटल करें। और जैसे मैंने थोड़ी देर पहले सब्र और कनाअत के ताल्लुक से कहा, ये सब करें, अल्लाह की रहमत पर नज़र रखें और आखरत की तैयारी की तरफ। प्लीज आखरत की तैयारी, जिसका जिसका मरकज, जिसकी सोच का मरकज दुनिया की फिक्रें बन जाए ना, फिर अल्लाह ताला उसकी दीगर फिक्रों में इजाफा ही फरमा देता है। और जिसकी सोच का मरकज आखरत की फिक्र हो जाती है तो अल्लाह ताला उसकी दीगर फिक्रों को दूर करता है, उसके लिए आसानियाँ पैदा फरमा देता है। लिहाजा अल्लाह पाक आपको और मुझे आखरत की तैयारी की तौफीक अता फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मोहम्मद। अल्लाह भूख गुस्से और चिचड़ेपन की तो खबर है, लेकिन मैं चाहूँगा कि एक बड़ा हमारे यहाँ एक टॉपिक है कि वर्जिश भी करते हैं मगर हमारा मामला दुरुस्त नहीं हो रहा होता। वर्जिश के साथ साथ ग़िज़ा कितनी इम्पोर्टेंट है, इस पर आइए एक डॉक्यूमेंट्री देखते हैं।
आप कितनी ही वर्जिश क्यों ना कर लें, मगर वो आपको बुरी गजाई आदत के असरात से नहीं बचा सकती। लोग वर्जिश पर बहुत जोर देते हैं और काफी मेहनत के बावजूद वो वजन कम करने और बीमारियों से दूर रहने में नाकाम रहते हैं। हालिया एक रिसर्च में ये बात साबित हुई है कि जहां वर्जिश इंसान के लिए जरूरी है, वहीं गजाई आदत में एतदाल भी बहुत जरूरी है। एक बरतानवी रिसर्च की गई जिसमें 360,000 अफराद को शामिल किया गया। ये लोग वर्जिश भी क्या करते थे और जिस्मानी तौर पर भी मुतहर्रिक थे, उसके बावजूद उनमें दिल के मरीज, डायबिटीज के मरीज और कैंसर जैसे मूजी अमराज में मुबतला लोग भी थे। इन लोगों को माहिरीन की तरफ से एक डाइट प्लान दिया गया जो उन्होंने अपनी रोजमर्रा वर्जिश के साथ अपनाना था, जिसमें उनके लिए मौजू और सेहत बख्श गजा तजवीज की गई, जिसके काफी मुस्बत असरात सामने आए, जिनमें इनकी बीमारियों में 17-27% तक बेहतरी देखी गई।
आपने रिपोर्ट देखी है, हमारे पर डॉक्टर साहब के भी इसमें एक कमेंट्स मौजूद हैं, इन्होंने अपना भी एक्सपीरियंस शेयर किया हमसे, आइए देखते।
मेरा नाम डॉक्टर सैयद कमर अली है, मैं मेडिकल डॉक्टर हूँ। आज हमारा जो एक टॉपिक है वो है कि एक्सरसाइज के साथ आपकी डाइट कितनी ज़रूरी है। जब आप एक्सरसाइज कर रहे होते हैं और अगर आपकी पुअर डाइट होगी तो फिर वो आपकी जो कैलोरीज बर्न होनी चाहिए, दोज आर नॉट गोइंग टू बर्न अकॉर्डिंगली। सो मेक श्योर यू हैव टू कीप अ बैलेंस एंड फॉलो द 80-20% रूल फॉर योर डाइट, फॉर योर बॉडी, फॉर योर वेट लॉस और व्हाटसोएवर। सो मेंटेन अकॉर्डिंगली। एक्सरसाइज प्लस डाइट इज इक्वल टू अ प्रॉपर हेल्थ। आपको उस वक्त तक आपके डिजायर रिजल्ट्स नहीं मिलेंगे एक्सरसाइज के जब तक आपकी डाइट प्रॉपर ना हो। जैसा कि एक रूल है 80-20% का, जिसमें 80% आपकी न्यूट्रिशन यानी कि आपकी जो डाइट होती है वो 80% होनी चाहिए और आपकी एक्सरसाइज 20% होती है। अगर आप इसको अदर वे अराउंड करेंगे तो देट कैन लीड टू अ सीरियस इश्यूज सच एज हार्ट डिजीज रिस्क, इम्प्रॉपर बिल्ड ऑफ मसल्स और साथ में इम्प्रॉपर ऑफ मेंटल हेल्थ। सो मेक श्योर आप जब भी अपनी डाइट का ख्याल रखेंगे तो आपकी एक्सरसाइज अच्छी होगी। आप जब एक्सरसाइज पे जाएंगे तो अपनी डाइट को अच्छी रखिएगा। एक चीज हमें सोचना चाहिए कि एक्सरसाइज और बॉडी बिल्डिंग आर टू डिफरेंट थिंग, वी शुड नॉट मिक्स इट। जब आप बॉडी बिल्डिंग पे जाते हैं तो आपको बहुत चीज़ों की जरूरत पड़ती है, आपको उसके अंदर एक्स्ट्रा जो है ना प्रोटीन्स, कार्बोहाइड्रेट की जरूरत पड़ती है, जिसमें बहुत से लोग प्रोटीन शेक भी यूज करते हैं, मगर एट द सेम टाइम द एक्सेसिव यूज ऑफ प्रोटीन शेक और प्रोटीन्स कैन बी अ वेरी हार्मफुल। एज वी सी द पीपल हु आर डूइंग बॉडी बिल्डिंग ओवर द ईयर्स, वी ऑब्जर्व दैट देयर एज लिमिट इज वेरी लिमिटेड। तो हमें सोचना चाहिए कि हर चीज के अंदर एक हमें तवाजन रखना है।
मैं चाहूंगा कि ये जैसे डॉक्टर साहब ने अपना एक्सपीरियंस शेयर किया है, मेरे पास एक और भी रिपोर्ट है इंसान की, जैसे कुव्वत मुदाफ़त जो हमारा इम्यून सिस्टम होता है उसके ताल्लुक से, वो भी रिपोर्ट देखते हैं। उसके साथ डॉक्टर साहब के हमारे पास कमेंट्स मौजूद हैं, मैं चाहूंगा कि उसको भी अभी हम एक साथ देख लेते हैं, फिर इंशाल्लाह मैं मजबूरी तौर पर आपसे इस पर कुछ अर्ज करने की कोशिश करता हूँ। जी दिखाइए।
इंसानी कुव्वत मुदाफ़ात की कमजोरी की अलामत क्या? मुदाफ़ाती निज़ाम जिस्मानी सेहत को बरकरार रखने के लिए 24 घंटे काम करता है और ये हयातियात और दीगर माहौलियाती कुव्वतों के हमले से जिस्म को महफूज रखता है। इसके अलावा मुदाफ़ाती निज़ाम जिस्म को मुख्तलिफ मुतअद्दी बीमारियों से बचाने के लिए अहम किरदार अदा करता है। जब मुदाफ़ाती निज़ाम कमजोर होता है तो ये जिस्म को खतरनाक बीमारियों से बचाने के लिए मुअस्सर अंदाज में काम नहीं कर सकता। माहिरीन के मुताबिक कमजोर मुदाफ़ाती निज़ाम की कुछ निशानियाँ हैं: ज्यादा सर्दी महसूस करना, ताख़ीर से नशोनुमा, खून की खराबी, जल्द की बीमारियाँ, आजा की सोजिश, जख्मों का देर से भरना, मुस्तकिल काहली और थकावट की शिकायत। ऐसी हालत देर तक रहे या बार बार अलामात जाहिर हो रही हो तो किसी माहिर तिब से रुजू करके कुव्वत मुदाफ़ात के हवाले से मजीद मशवरे लें ताकि आप एक सेहतमंद जिंदगी गुजार सकें।
इंसान की कुव्वत मुदाफ़ियत क्यों कम होती है? इट्स अ वेरी वास्ट टॉपिक, मगर इसके अंदर बहुत सारे रीजंस हैं जो कि मैं चंद रीजंस आपको बता देता हूँ। नंबर वन में आता है आपका बैड डाइट यानी कि पुअर डाइट। पुअर डाइट में आपके ऑयली फूड आ जाता है, जंक फूड आ जाता है, स्वीट्स आ जाती हैं, शुगर, जिसमें से हम पाकिस्तान में यू नो वी डू यूज अ लॉट्स ऑफ स्वीट्स एंड मिठाई सो कॉल। उसके साथ साथ फिर हमारे पास सॉल्टी स्टफ आ जाते हैं जिसमें सॉल्ट का ज़्यादा इस्तेमाल होता है। फिर ड्रिंकिंग की तरफ आ जाते हैं जिसमें आपका अल्कोहल है जो कि वैसे ही माना है, मगर उसके साथ साथ सॉफ्ट ड्रिंक्स आ जाती हैं, एनर्जी ड्रिंक्स आ जाती हैं। एंड देर इज अ मिथ वी थिंक दैट व्हेन वी आर गोइंग टू हैव अ एनर्जी ड्रिंक वी आर गोइंग टू बी पावरफुल। नो, इट्स नॉट लाइक दैट। आप जब एनर्जी ड्रिंक यूज करते हैं एंड व्हेन यू आर यूजिंग इट एक्सेसिवली, एज पर द रिसर्च इज सेइंग पीपल आर फेसिंग सो मच हार्ट अटैक्स बाय यूजिंग द एक्सेसिव क्वांटिटी ऑफ एनर्जी ड्रिंक्स। सो एनर्जी ड्रिंक्स और सॉफ्ट ड्रिंक्स, कोल्ड ड्रिंक जिसमें हो जाती हैं, क्योंकि उसमें एक हाई क्वांटिटी ऑफ शुगर होता है। फिर स्मोकिंग आ जाती है, ओबेसिटी है. व्हेन इट कम्स टू हाइजीन, उसमें सबसे अहम चीज होना चाहिए कि हाउ ऑफन डू यू आर वॉशिंग योर हैंड्स, क्योंकि सबसे ज्यादा जर्म्स जो जाते हैं वो आपके हाथ के तरीके से जाते हैं. फिर आपके पास जो सबसे अहम चीज आ जाती है, विच आई एज ए डॉक्टर बिलीव इन पाकिस्तान, दैट इज अ ब्लाइंड मेडिकेशंस. पीपल आर टेकिंग द मेडिसिन ब्लाइंडली, which is nothing but a suicidal. If the doctor is saying to the medicine that the medicine should be taken for 7 days, इसका मतलब है कि 7 दिन ही होनी चाहिए. अगर आपको 3 दिन में आराम आ जाता है और आप खाना छोड़ देते हैं, तो इस दफा आपको अगर 500 mg दिया गया है तो नेक्स्ट टाइम आपको 1 ग्राम दिया जाएगा, जिससे रेजिस्टेंस पैदा हो जाती है. तो ये चंद बहुत अहम अहम चीजें हैं. और सबसे अहम बात, इंक्रीज द इनटेक ऑफ योर लिक्विड सच एज वाटर एंड फ्रेश जूसेस. तो मल्टीपल रीजंस हैं, बट मैंने आपको चंद बताएं और इनको फॉलो करें, इंशाल्लाह आपके जो कुव्वत मुताफियत है उसमें आराम आएगा.
ओवरऑल अगर आप डॉक्टर साहब की जो बातें आईं और जो मैंने आपके साथ रिपोर्ट शेयर की है, इसमें जो मेन चीज़ फोकस मैंने महसूस किया, मैं तो अव्वल तो मैं सैयद साहब डॉक्टर साहब का शुक्रिया अदा करूँगा, इन्होंने टाइम दिया, उन्होंने माशाल्लाह अपने अच्छे तासुरात और अच्छी माहिराना राय हमें दी, एक्सपर्ट व्यू हमें सुनने का मौका मिला. तो बहुत बहुत शुक्रिया डॉक्टर साहब आपका. लेकिन अब डॉक्टर साहब की जो इस पर पूरी जो हमारे सामने बातें आई, अगर हम इसको भी थोड़ा सा और कंक्लूड करें, तो डाइट पर काफ़ी फोकस किया डॉक्टर साहब ने, और ये दुरुस्त है कि हम जो लेते हैं वो हमारे लिए क्या क्या चीज़ें हैं. अब हम जनरली तो पर इतना सुनने के बावजूद भी हमारी उसमें प्रैक्टिस में अब तक कोई वेजिटेबल्स और फ्रूट्स को हमने कोई इतना ज़्यादा हिस्सा दिया नहीं है. हम अगरचे सब्जी वगैरह घर में बनाते हैं, लेकिन वो बनाने का भी तो एक हमारा एक फिर सालन ही सालन होता है सब्जी का भी, जिसमें तेल और घी के जो उसमें जो मसाले वसाले डले हुए होते हैं वो अपनी जगह पर. बट वेजिटेबल बहुत सारी चीज़ों से फिर भी हमें बेहतर मिलती है और हमारे लिए काफ़ी ये आसानियाँ मुहैया कर देती हैं. लेकिन अब जैसे मिसाल के तौर पर अभी बकरा ईद गई है, तो मैंने लास्ट ही मैंने किसी वजह से मुझे एक इमरजेंसी वार्ड में हॉस्पिटल जाना पड़ा किसी पेशेंट के ताल्लुक से, तो वहाँ मुझे पता चला कि बहुत सारे पेशेंट इस वक्त हॉस्पिटल में आ रहे हैं, तकरीबन का प्रॉब्लम इस वक्त पेट का प्रॉब्लम है, मैदे का प्रॉब्लम है, क्योंकि वो बस जो जिस तरह खाया पिया कच्चा कुच्चा जो भी. अभी अमीर सुनो तो फरमाते रहते हैं कि देखो इसमें एहतियात करना, लेकिन नहीं हो पाती एहतियात. माह रमज़ान में भी हम बहुत बेहतियाती करते हैं, यानी रमज़ान में जिस तरह खाने पीने में बेहतियातियाँ होती हैं, ईद के दिनों में फिर होती हैं, फिर बकरा ईद में हो रही होती हैं, फिर आगे जो प्रॉब्लम्स कर रहे हैं. और हार्ट अटैक को भी डॉक्टर साहब ने काफ़ी सीरियसली बयान किया है कि ये सारी चीज़ें हैं, और भी बहुत सारी चीज़ें जो हमारी सेहत के नुकसान है. स्पेशली तौर पर जो एनर्जी ड्रिंक के ताल्लुक से जो डॉक्टर साहब ने कहा, ये मैं बहुत पहले से देख रहा हूँ कि लोग उमूमन जो ट्रैवलिंग करते होते हैं वो एनर्जी ड्रिंक को काफ़ी प्रीफर करते हैं, अगर एनर्जी ड्रिंक पी लेंगे थोड़ी पावर जाएगी. ये आर्टिफिशियल है और आपके अंदर एक अजीब व गरीब किस्म की तेज़ी ले आती है जो कि अननेचुरल होती है. इससे बाद अवकात आपके हार्ट को एक्स्ट्रा ऑर्डनरी वर्किंग करनी पड़ती है और दीगर ऑर्गन और बॉडीज जो हैं इसको एक्स्ट्रा ऑर्डनरी वर्किंग करनी पड़ती है, जो बहुत सेहत के लिए नुकसानदेह साबित हो जाता है. तो ये अननेचुरल सी जो भी चीज़ें हैं ये दुरुस्त नहीं है. आप केले खाएँ, आप सेब खाएँ, बहुत एनर्जेटिक ये फ्रूट्स हैं केला सेब. इसी तरह जो एक पानी से भरपूर फ्रूट होता है वो तरबूज का मौसम होता है, किनू है, मौसम्बी है, इस तरह के बहुत सारे ऐसे फ्रूट हैं. अब गाजर है, खीरा है और बहुत सारे ऐसे वेजिटेबल्स हैं जो हम लें और खाएं तो अल्हम्दुलिल्लाह ये हेल्थ के लिए बहुत अच्छा है. अंडे होते हैं, बॉयल अंडे होते हैं, बॉयल अंडे लें. और इसके ताल्लुक से भी डॉक्टर की जो रिकमेंडेशन है बहुत स्ट्रॉन्ग रिकमेंडेशन है, जो बॉयल एग अगर हम लेते हैं तो इस तरह बहुत सारी चीज़ों को अगर हम थोड़ा सा मैनेज करेंगे तो हो जाएगा. ब्रेड हम घर में लेते हैं तो ब्राउन ब्रेड की तरफ चले जाएं. इस तरह और बहुत सारी चीज़ें जिसको हम ले सकते हैं, जो वाइट शुगर है इसकी जगह पर हम गुड़ की तरफ चले जाएं. मिठाई लेना है ना तो गुड़ की तरफ चले जाएं. मेरे सुनत फरमाते रहते गुड़ खा लें. अच्छा वो लें अपने सल्लल्लाहु अलैहि वसल्लम वेजिटेबल में लौकी शरीफ कद्दू, ये बड़ा मतलब के ज़बरदस्त ये सब्ज़ी है और बड़ी एनर्जेटिक है और बहुत सारी बीमारियां और परेशानियों से ये बचाती और बड़ा खुश मिजाज बनाती है. ये जी हाँ, ये अमीर सुन्नत का अभी मैं एक आया था वो वीडियो क्लिप वो देख लेंगे तो उसमें भी अमीर सुन्नत ने जो वेजिटेबल को स्पेशली जो लौकी को कद्दू शरीफ जिसको हम कहते हैं उसको जिस तरह आपने बयान किया है, तो आपके चूँकि एक इस्तेमाल में होती है चीज़ اور امیر سنت کی جو ایج ہے وہ آلموسٹ مور اور لیس 75 ایئر ہے. ماشاءاللہ میں خود دیکھتا ہوں کہ آپ نے جس طرح سبزیوں کو فوکس کیا ہوا ہے اور جنہوں نے آپ کے اس فارمولے پر عمل کیا میں ان کو بھی میں نے دیکھا ہے کہ انہوں نے کس طرح اپنے آپ کو ایک اچھے انداز سے وہ بنانے میں وہ کامیاب ہوئے ہیں. مگر ڈیفینیٹلی ایک طرف یہ ہے تو پھر دوسری طرف بھی احتیاطی نہ ہو تو لوگ ایکسرسائز, پھر جو ڈاکٹر صاحب نے ایک جنرل ایکسرسائز کو باڈی بلڈنگ کو جو الگ کیا, آئی ریئلی اپریشیٹ ٹو یو سید صاحب کہ عموماً اس کو مطلب کہ اس کے فرق کو بیان نہیں کیا جاتا ہے کہ عام ایکسرسائز میں اور باڈی بلڈنگ کی جو ایکسرسائز اس میں فرق ہے وہ ایک الگ پروفیشن کی طرف لے کے جاتا ہے, لیکن عام ایکسرسائز جس میں آپ کچھ رننگ کی طرف, کچھ واکنگ کی طرف, تو کچھ تھوڑا سا کھڑے ہو کر ایک گھر میں اس کو ورک آؤٹ کہتے ہیں, تھوڑا بہت گھر کے اندر آپ کر لیتے ہیں یا اس طرح ماحول بنا لیتے ہیں, تو لیکن وہ اور وہ باڈی بلڈنگ وہ ایک الگ ہے. باڈی بلڈنگ ایک الگ پروفیشن ہی الگ ہے, وہ چیز ہی الگ ہے. تو لوگ اس طرف جب وہ گھر نارمل ایکسرسائز شروع کرتے سمجھتے ہیں اس کی بھی ہم کو ضرورت پڑے گی, مگر وہ پھر وہ چیزیں درست نہیں ہوتی. اس لیے چیزوں کو جو ہے نا مشورے کر کے شروع کریں, ایکسرسائز بھی مشورہ کر کے کریں. یعنی ایکسرسائز کے لیے آپ کی ایج اور ویٹ یہ بہت میٹر کرتی ہے. اب آپ کی ایج 50+ ہو گئی ہے, آپ کا ویٹ 100+ ہے اور آپ ایکسرسائز وہ کرنے کے لیے جا رہے ہیں جو 30-35 سال کا نوجوان 60-65 اس کا کے جی ویٹ ہے اور وہ جو ایکسرسائز کر رہا تھا بولے میں بھی یہ کر لوں گا, وہ نہیں کر سکتے بھیا, ہڈی بنڈی ٹوٹ جائے گی, تھوڑا کمر آگے چک پک آ جائے گی, پھر بیٹھے رہو گے آپ کہ نہیں یار اس نے بھی تو کیا تھا. وہ 30-35-25-30 سال کا نوجوان ہے, ویٹ اس کا 60-65 اور 70 کے جی ہے. آپ مطلب آپ کی عمر تقریباً 50-50+ ہو گئی, آپ کا ویٹ 90-100 ہو گیا, اور بیسک مطلب کہ عمر بڑھنے کے ساتھ ساتھ ویٹ کم ہونا چاہیے تھا اور اپنا عمر کے ساتھ ساتھ ویٹ بھی بڑھ رہا ہوتا ہے. تو عمر بڑھتی ہے تو اعضاء کمزور ہوتے ہیں, جب اعضاء کمزور یعنی ہڈیاں کمزور ہو جائیں گی, جب آپ کی ایج بڑھتی ہے تو آپ کی ہڈیاں کمزور ہوں گی نا, ڈیفینیٹلی ہڈیاں کمزور ہونا شروع ہو جائیں گے. آپ کی عمر بڑھ رہی ہے 50-55-60 تک جب آپ جا رہے ہوں گے, ہونا تو یہ چاہیے کہ ان ہڈیوں پر وزن کم ڈلتا, اب ساتھ ساتھ اس پر وزن زیادہ ڈل رہا ہے. میں تو ایسے ایسے بھی دیکھے کہ جو وہ جو چربی ہوتی ہے جو گوشت کے ساتھ لگی ہوئی ہوتی ہے, جو عموماً ہمارے یہاں تو زیادہ بقرعید میں آتی ہے گوشت کے ساتھ لگی ہوئی, مطلب گوشت کو چھوڑ کے اس لیے چربی کھاتے ہیں. کین یو امیجن, چربی کھاتے ہیں, مزے لے لے کے چربی کھاتے ہیں بھیا, کھا رہے ہیں. پھر ڈاکٹر ہے, ہاسپٹل, ایمرجنسی وارڈ, یہ وہ, ICU CCU, وہ ساری چیزیں. آئیے امیر سنت کو سنتے ہیں, آپ کیا فرماتے ہیں؟
الحمدللہ ناشتہ کر رہا ہوں, یہ ابلے ہوئے کدو شریف کے ٹکڑے ہیں. اس میں سب سے بڑا کمال یہ ہے, سب سے بڑی خوبی کہ پیارے آقا مکی مدنی مصطفیٰ آخری نبی صلی اللہ علیہ وسلم کدو شریف پسند فرماتے تھے اور اللہ پاک نے اس میں بڑی برکتیں رکھی ہیں, اس سے غم دور ہوتا ہے, تو جگر جو ہے نا لیور اس کے امراض بھی دور کرتا ہے, پیٹ کی اصلاح کرتا ہے, ڈائجسٹیو سسٹم جو ہے ہاضمہ اس میں بھی مفید ہے یہ, اچھا کمزوری دور کرتا ہے, اور بھی اس کی بڑی برکتیں ہیں مختلف امراض میں, کئی امراض ہیں جس میں یہ الحمدللہ فائدہ کرتا ہے, پیشاب کی بیماریوں میں بھی الحمدللہ یہ مفید ہے, پروسٹیٹ گلینڈ اگر کسی کا بڑھ گیا ہو نا تو ڈاکٹر تو ظاہر کا آپریشن کا بولے گا, لیکن الحمدللہ تجربہ ہے کہ کدو شریف اگر آپ کھاتے رہے اللہ کرے گا پروسٹیٹ گلینڈ بھی آپ کا نارمل ہو جائے گا انشاءاللہ. تو اللہ نے اس میں بڑی برکتیں رکھی ہیں الحمدللہ. تو یہ کدو شریف بھی اسٹیم کے ذریعے ابلا ہوا ہے اور اس کے بعد نارمل کھانا بھی کھا سکتے ہیں, اللہ نے جو دیا ہے انشاءاللہ بہت فائدہ کرے گا, اللہ ہم سب کو برکتیں دے اور ہمیں اللہ پاک اچھی صحت دے تاکہ اس کی ہم اچھی طرح عبادت کر سکیں. دعوت اسلامی کے دینی ماحول سے وابستہ رہیں, ہفتہ وار اجتماع میں حاضری دیا کریں, مدنی قافلوں کو مسافر بنا کریں اور مدنی مذاکرے میں بھی مدنی چینل کے ذریعے شریک ہوں, مدنی چینل کے سلسلے دیکھا کریں. مدنی چینل جو ہے نا صرف یہ نیکی کی دعوت دیتا ہے, دین کی تبلیغ کرتا ہے الحمدللہ. صلو علی الحبیب صلی اللہ علی محمد.
قوی مومن, طاقتور مومن کمزور مومن کے مقابلے میں اللہ کو زیادہ پسند ہے, یعنی صحت مند مسلمان اللہ کو زیادہ پسند ہے, کہ وہ صحت مند ہوگا تو اپنے رب کی اچھی طرح عبادت کر سکے گا. تو صحت مند رہوں گا تاکہ اپنے رب کی عبادت کر سکوں. امیر سنت کا جیسے آپ نے یہ ویڈیو کلپ دیکھا جس میں آپ نے لوکی شریف سبزی کے تعلق سے بڑی پیاری باتیں بتائی, وہ اسٹیم ویجیٹیبل, پھر اسٹیم کے بعد ایک اور پروسیس بھی الگ ہوتا ہے, پھر ابال کر کھاتا ہے, تو یہ الگ الگ چیزیں ہیں. کچی کھائیں تو اس کے سب سے زیادہ بینیفٹ کچی کے ہوتے ہیں, لیکن ظاہر ہر سبزی تو کچی تو نہیں کھائی جاتی ہے, گاجر کچا کھایا جائے گا, دیگر چیزیں کچی کھائی جائیں گی, لیکن کچھ چیزیں تو ابال کر یا اسٹیم کر کے ہی کھائی جا سکتی ہیں. تو اس کا ایک فائدہ یہ ہوتا ہے جیسے امیر علیہ السلام نے فرمایا کہ اس کے بعد آپ جنرل نارمل غذائیں لے سکتے ہیں. اب پہلے آپ نے ایک اچھا خاصا کوانٹٹی میں اگر آپ نے سبزی کھا لی ہے تو ڈیفینیٹلی میدا تو اتنا ہی ہے, میدا کو بڑھ تو نہیں جاتا, لیکن چونکہ میدے میں پہلے ہی کھانا آپ کا یہ جا چکا ہوتا ہے تو اس کا فائدہ یہ ہوتا ہے کہ جو دیگر غذائیں ہوتی ہیں جو زیادہ تر ٹیسٹ تو لاتی ہیں مگر انرجی زیادہ تر یہ چیزیں لاتی ہیں, اس کا بھی بیان ہوا, تو وہ بھی کھانی پڑتی ہے ڈیفینیٹلی. جسم کو اور بھی غذاؤں کی ضرورت ہوتی ہے, اور بھی کیمیکلس اور پروٹینس اور کیلشیمس کی ضرورت ہوتی ہے, کاربوہائیڈریٹ کی ضرورت ہوتی ہے, تو ہر ایک کی ایک اپنی اپنی کوانٹیٹی ہوتی ہے, تو وہ کھائیں گے تو وہ ڈیفینیٹلی وہ کم جائے گا اندر میں. تو پہلے سبزی چلی گئی, اب جگہ اتنی نہیں ہے کہ وہ اور چیزیں کھا سکیں آپ, ہمارے ٹیسٹر کے نام پر کچھ کا کچھ کھا لیا جاتا ہے, پھر پتہ چلتا ہے کہ وہ ٹیسٹر نے آگے جا کے سارا ٹیسٹ خراب کر دیا ہے. تو یہ ہے, اور اچھی طرح چبا کر کھائیں گے تو انشاءاللہ فائدہ ہوگا. تو میری درخواست آپ سب سے بھی یہی ہے کہ ویجیٹیبل کو یعنی سبزیوں کو لیں, اپنے بچوں کو اس کے کھانے کی کھلانے کی عادت بنائیں, پھل فروٹ پر بھی توجہ دیں, اور گھر میں مینیو بھی اسی طرح لے کر چلیں. دیکھیں مینیو میں دال بھی ہے, سبزی بھی ہے, کڑی بھی ہے, مچھلی بھی ہے, گوشت بھی ہے, اس طرح سبزی بھی 10 قسم کی ہیں. اب جیسے بھنڈی کی سبزی الگ ہے, تو لوکی کی سبزی الگ ہے, اسی طرح دیگر سبزیاں کی بھی الگ الگ, پالک ہے, یہ بہت ساری سبزیاں ہوتی ہیں جو کھائی جا سکتی ہیں. تو الگ الگ ڈشز کا الگ الگ مینیو اگر آپ بنا لیں گھر کے اندر مشورہ کر کے, مگر یہ میں ضرور عرض کروں گا جو فیملیز دیکھ اور سن رہی ہیں کہ بنانے کا طریقہ اچھا ہونا چاہیے, یعنی گھر میں بھی کھائیں گے. پرابلم یہ ہوتا ہے کہ ٹیسٹ نہیں بن پاتا, اور ٹیسٹ ٹیسٹ ہوتا ہے, اس کی ایک اپنی ریسیپی ہوتی ہے, اور اس میں بھی مطلب کہ حفظان صحت کے اصولوں کو سامنے رکھا جائے کہ کہاں تیل استعمال کرنا ہے, نہیں کرنا, کون سا کرنا ہے, کون سا نہیں کرنا, کیسے بنانا ہے مرچ مسالے کے طور پہ. جب صحت مند رہنے کے لیے کھا رہے ہیں تو پھر غذا بھی صحت کے ساتھ ہی اس انداز سے بنے, تو پھر تھوڑا ٹیسٹ ہوگا تو گھر والے کھائیں گے, بچے کھائیں گے, دیگر فیملی ممبر کھائیں گے. اب ٹیسٹ نہیں ہوتا نا تو بعد وقت واقعی سبزی وغیرہ کے تعلق سے ہمیں امیر صاحب فرماتے ہیں مچھلی کے بھی ایک فارمولا ہوتا ہے کہ مچھلی میں جو ایک اسمیل ہوتی ہے, اس کی جو بو ہوتی ہے, اس کو ختم کیا جاتا ہے, پھر مچھلی پکائی جاتی ہے. کئیوں کے ساتھ آپ مچھلی کھائیں تو مچھلی کی جو اسمیل ہوتی ہے وہ آپ کو مچھلی کھانے نہیں دیتی, بظاہر ٹیسٹ بنا ہوا ہوتا ہے لیکن اب اسمیل آئے گی تو آپ کے حلق سے کہاں مچھلی اترے گی. لیکن اگر آپ نے اس کی اسمیل ختم کر کے مچھلی کھائی ہے تو اور صحیح ٹیسٹ بننے آئے, صحیح بنی ہے مچھلی, تو آج کل ویسے بنتی ہیں, اسٹیم پر بنتی ہیں, اور بھی مطلب جب کوئلے پر چیزیں بن رہی ہوتی ہیں, باربیکیو کے ٹائپ کی چیزیں بن رہی ہوتی ہیں, مگر ہر چیز اپنی لمٹ میں اور ایک نارمل کوانٹیٹی میں اور صحت کو سامنے رکھ کر لی جائے تو ان شاء اللہ تعالیٰ اس کے فائدے ہوں گے. خبریں اور بھی ہیں لیکن ظاہر ہے ہمیں اپنا پروگرام بھی کلوز کرنا ہے. اجازت دیجیے, صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم. اے قارعہ